الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين ما بعد فوض بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن دين عند الله الإسلام وقال الله تعالى لقد كان لكم في رسول الله أسوة حسنة وقال الله تعالى قد أفلح من زكاها وقد خاب من دساها صدق اللہ علی العظیم و صدق رسول النبی الکریم. بزرگ اور دوستو، اللہ جل شانہ نے ہمیں اس دنیا میں بھیجا ہے، جتنی عمر کسی کے لیے لکھی گئی ہے اتنی زندگی وزیر گزاریں گے اور پھر یہاں سے ہم سب کو جانا ہوگا. ہر وقت ہم لوگ کچھ کرنے کے لیے مطلوب ہیں اور کچھ چیزوں سے ہمیں روک گیا ہے. جن کو اوامر و نواہی کہتے ہیں، چاہے وہ وقت لگانے کے حساب سے ہے، چاہے وہ مال لگانے کے حساب سے ہے، چاہے وہ جسم کے استعمال سے ہے، چاہے وہ علم کے استعمال سے ہیں، لیکن بہرحال اگر ان تمام چیزوں کا پتہ بھی ہو، علم بھی ہو، لیکن اگر ہم لوگ کہنے کا کہ اس میں کیا مسئلہ ہے، وہ معلوم کرے گا اور پھر اس کو ٹھیک بھی کرنے کی کوشش کرے گا. تو اسی طریقے سے ہم لوگ اگر علم رکھتے ہوں لیکن وہ نتیجہ وہی نہیں نکل آتا ہو جو اس علم کا ہونا چاہیے. مثلا نماز ہمیں پانچ وقت پڑھنا چاہیے صحیح طریقے سے. آپ صلی اللہ علیہ وسلم نے فرمایا صلو کما رأیتمونی اصلی. نماز ایسے پڑھو جس طریقے سے مجھے نماز پڑھتے ہوئے دیکھو. اگر میری نماز اس طرح نہیں ہے تو کہیں پر مسئلہ تو ہے. مثلا میرا سجدہ صحیح نہیں ہے، حالانکہ پتہ ہے کہ سجدہ کیسے لگانا چاہیے. میرا رکوع صحیح نہیں ہے، قومہ صحیح نہیں ہے، جلسہ صحیح نہیں ہے، کوئی مسئلہ ہے کہیں پر گڑبڑ ہے. جس وقت انسان سجدے میں جاتا ہے تو سجدے سے پھر پورا بیٹھنا چاہیے جیسے تحیات کی شکل میں بیٹھتے ہیں، اور جس وقت بیٹھ جاتے ہیں کپڑے اپنے اپنی جگہ پہ آ جاتے ہیں جیسے بیٹھنے کے ہوتے ہیں، پھر اس کے بعد سجدے میں جانا چاہیے. لیکن آپ اگر پوری مسجد میں دیکھیں تو آیا کیا سارے لوگ ایسا کرتے ہیں؟ نہیں کرتے، بس تھوڑا سا سر اٹھایا اور پھر دوبارہ چلے گئے. پتہ ہے بار بار علماء کرام بتاتے ہیں، کوئی ایسے نہیں کہ مطلب بتاتے نہیں، بار بار بتاتے ہیں. اس کے باوجود بھی ایسا ہوتا ہے، حالانکہ اس کے ذریعے سے اگر ہم حساب کر لیں کہ ہمارے پورے دن میں کتنا ٹائم ہمارے اس سے بچتا ہے، یقین کیجئے دو منٹ سے زیادہ نہیں ہوگا. پورے دن میں دو منٹ سے زیادہ ٹائم ہمارا نہیں بچتا. تو اس دو منٹ میں ہم کیا کر رہے ہیں؟ کیوں اپنا نماز خراب کر رہے ہیں؟ 60 سال تک بتاتے ہیں کہ بعض لوگ نمازیں پڑھتے ہیں لیکن کوئی نماز قبول نہیں ہوتی. اس کے بعد کبھی سجدہ ٹھیک نہیں، کبھی رکوع ٹھیک نہیں، کبھی جلسہ ٹھیک نہیں، کبھی قومہ ٹھیک نہیں، کبھی قرت ٹھیک نہیں. تو نماز کے ارکان ہوتے ہیں، فرائض ہوتے ہیں، شرائط ہوتی ہیں، ان ساری چیزوں کو ٹھیک ہونا تو لازمی ہے. اب پتہ بھی ہو پھر بھی انسان نہ کرے تو کہیں اور مسئلہ ہے، علم کا مسئلہ نہیں ہے، کہیں اور مسئلہ ہے. اس طرح ہم روزہ رکھتے ہیں، روزہ رکھنے کے باوجود غیبت کرنا، جھوٹ بولنا، بد نظری کرنا، ان ساری چیزوں سے نہیں روکتے، حالانکہ معلوم ہے کہ ہمارا روزہ خراب ہو رہا ہے، ہمیں وہ فوائد حاصل نہیں ہو رہے، کس باوجود ہم کر رہے ہیں تو کہیں تو مسئلہ ہے نا. ہم حج پہ جاتے ہیں، بجائے حج میں درست ہونے کے بگڑ کے آ جاتے ہیں، کیا وجہ ہے؟ کہیں مسئلہ تو ہے. اس طرح معاملات کی بات ہے، معاشرت کی بات ہے، ان تمام چیزوں کو جب ہم دیکھتے ہیں تو اس کا مطلب ہے کہ شریعت پہ پورا پورا چلنا ہم سے نہیں ہو رہا، کوئی مسئلہ ہے. تو مسئلہ کیا ہے؟ تین مسئلے ہو سکتے، اس سے علاوہ چوتھا مسئلہ نہیں ہے، صرف تین مسئلے ہو سکتے. یا تو ہمارے دل کے اندر دنیا کی محبت ہے جس کے مجبور ہو کر ہم دنیا کو ترجیح دے رہے ہیں اور آخرت کی بات کو چھوڑ رہے ہیں، یا یہ ہو سکتا ہے، یا یہ ہو سکتا ہے کہ ہمیں ہماری جو عقل ہے وہ دنیاوی چیزوں سے زیادہ متاثر ہے، دنیا کے بارے میں زیادہ سوچتا ہے، دنیا کی چیزوں کو اچھی طرح جانتا ہے، آخرت کی چیزوں کو گول کرتا جاتا ہے. یہ بھی ایک بات ہو سکتی ہے، یہ بھی مسئلہ ہے. تیسری جو چیز ہے وہ یہ کہ ہمارا جو نفس ہے وہ ماننے کے لیے تیار نہیں ہے. ہم اس کو کچھ کہتے ہیں، یہ کچھ کرتا ہے. ایسی صورت میں ان تینوں میں جہاں پر بھی مسئلہ ہو اس مسئلے کو ٹیک کرنا لازمی ہے، کیوں؟ اس سے ہمارے سارے اعمال خراب ہو رہے ہیں. اور ہر ایک کے بارے میں اللہ پاک نے احکامات بتائے ہیں. مثلا ابھی میں نے آپ کے سامنے جو تلاوت کی ہیں آیت کریمہ، سب سے پہلے یہ بات ہے کہ اللہ کے نزدیک دین جو ہے نا صرف اسلام ہے، اس کے علاوہ کوئی اور دین اللہ کے ہاں قبول نہیں ہے. اسلام کا مطلب یہ ہوا کہ جو چیز اللہ کی طرف سے آئی اور آپ صلی اللہ علیہ وسلم کے ذریعے سے آئی ہے، بس وہی اسلام ہے، اس کے علاوہ اور کوئی بات نہیں ہے سننے کے قابل. دوسری بات، اللہ پاک نے یہ بھی ارشاد فرمایا کہ میں نے تمہارے لیے ایک نمونہ بھیج دیا ہے، اس نمونے کو دیکھ دے کر اپنے آپ کو ٹھیک کر لو، اور وہ ہے آپ صلی اللہ علیہ وسلم کی زندگی. لقد کان لکم فی رسول اللہ اسوہ حسنہ، البتہ بتحقیق تمہارے لیے آپ صلی اللہ علیہ وسلم کی زندگی میں بہترین نمونہ موجود ہے. لہذا ہمیں آپ صلی اللہ علیہ وسلم کی زندگی کو دیکھنا ہے اور آپ صلی اللہ علیہ وسلم کی زندگی کے مطابق اپنی زندگی بنانی ہے. یہ بھی بات ہمارے پاس ہے، دو باتیں ہو گئی. تیسری بات اور بہت اہم بات، اللہ پاک فرماتے ہیں یقیناً کامیاب ہو گیا وہ شخص جس نے اپنے نفس کو رذائل سے پاک کر دیا، یقیناً تباہ و برباد ہو گیا وہ شخص جس نے اپنے نفس کو اسی طریقے سے چھوڑ دیا جس طریقے سے اللہ نے پیدا فرمایا ہے. یہ بات پکی بات ہے. یعنی نفس کی بات یہاں تک آئی ہے کہ اس کو خراب کرنے کی ضرورت نہیں، یہ خود خراب ہے. اس کو اگر ویسے اپنی جگہ پہ چھوڑ دو گے نا جس طریقے سے، تو بس یہ تباہی کے لیے کافی ہے، یہ کچھ اور اس کے ساتھ کرنے کی ضرورت نہیں ہے. مثلا پانی ہے، پانی خود بخود نیچے کی طرف جاتا ہے، کیا اس کو نیچے لے جانے کے لیے کسی طاقت کی ضرورت ہے؟ نیچے لے جانے کے لیے بس راستہ بنا لے گا، بس اس کے مطابق پر چلے گا، پانی خود بخود اپنا راستہ بنا لیتا ہے نیچے کی طرف. البتہ اوپر لے جانے کے لیے آپ کو محنت کرنی پڑتی ہے، یا پمپ کے ذریعے سے، یا بالٹی کے ذریعے سے، یا کسی اور طریقے سے آپ کو اوپر لے جانا ہے، اس کے لیے محنت ہے. اس وجہ سے نفس کی خرابی کے لیے محنت کی ضرورت نہیں ہے، نفس کو ٹھیک کرنے کے لیے محنت کی ضرورت ہے. اس لیے فرمایا قد افلح من زکاہا، یقیناً کامیاب ہو شخص جس نے اپنے نفس کو رذائل سے پاک کر لیا. اس میں کام کرنا ہے، یعنی اس میں کام کون سا ہے؟ پاک کرنا. وقت خواب و مندسا، وہ یقیناً تباہ برباد ہے وہ شخص جس نے اپنے نفس کو ویسے چھوڑ دیا، یہاں یہ چھوڑ دیا ہے، یہاں پر کرنے کچھ نہیں ہے، بس اس کا مطلب چھوڑ دیا تو بھائی. اب پتہ چل گیا کہ نفس کی علاج ضروری ہے، نفس کا علاج ضروری ہے. لیکن نفس کا علاج ہوتا کس طرح ہے؟ اگر دل میں خرابی ہے تو اس کو کیسے ٹھیک کریں گے؟ اگر عقل میں نقصان ہے تو اس کو کیسے ٹھیک کریں گے؟ مطلب تینوں چیزوں میں جہاں گڑبڑ ہو اس گڑبڑ کو درست کرنے کا کوئی طریقہ بھی تو ہونا چاہیے. اب اس میں دو باتیں میں عرض کرتا ہوں. ایک شخص بیمار ہے، کیا اس کو ڈاکٹری کی ضرورت ہے کہ ڈاکٹری جان لے، یا صرف ڈاکٹر کے پاس جانے کی ضرورت ہے क्या करना है? डॉक्टर के पास जाने की जरूरत है, डॉक्टरी सीखने की जरूरत नहीं है। ना हर एक आदमी डॉक्टरी सीख सकता है, लेकिन डॉक्टर को डॉक्टरी जानने की जरूरत है। डॉक्टर को डॉक्टरी जानने की जरूरत है, क्यों? वजह क्या? जैसे मेरी गाड़ी खराब हो गई तो मुझे मैकेनिक बनने की जरूरत नहीं है, लेकिन मैकेनिक के पास गाड़ी ले जाने की जरूरत है, वो मजबूरी है मेरी। तो इसी तरीके से असल बात तो यह है कि हम डॉक्टर के पास चले जाएं, हम ठीक करने वाले के पास चले जाएं, हमें इन चीजों को सीखने की जरूरत नहीं है। लेकिन एक बात अर्ज करता हूं, अगर डॉक्टर की पहचान ना हो कि किस डॉक्टर के पास जाऊं, किसके पास न जाऊं, फिर क्या करेंगे? हाँ जी, हर आदमी अपने आप को डॉक्टर कहता हो, जिसमें वो लोग भी हों जो डॉक्टर ना हो लेकिन अपने आप को डॉक्टर कहते हों, तो उसके बचने के लिए कुछ जरूरत है या नहीं? जरूरत है। तो इसमें दो किस्म की बात है, या तो जानने वालों से पूछना होगा जो डॉक्टरों को जानते हो, अगर हमारे कोई खैरफा हो जो डॉक्टर को जानता हो तो हम लोगों से पूछ कर जा सकते हैं, या फिर थोड़ा बहुत डॉक्टरों के बारे में मालूम होना चाहिए कि वो इलाज कैसे करते हैं, जरा थोड़ा थोड़ा मालूम होना चाहिए। यहां पर भी इस किस्म की बात है कि एक तो थोड़ा बहुत मालूम होना चाहिए कि ये चीजें कैसे होती हैं, तफसीलात में जाने की जरूरत नहीं होगी, तफसीलात में तो उन मशायख को जाने की जरूरत होगी जिन्हें ये काम करना है, लेकिन इतना तो हमें मालूम होना चाहिए कम से कम शेख के बारे में पता तो चल जाए कि सही शेख कौन है, सही डॉक्टर कौन है, जिसके पास मैं जाऊं कहीं मुझे खराब तो नहीं करेगा, अपने मकासद के लिए तो मुझे इस्तेमाल नहीं करेगा। इतना बात तो मुझे जानना जरूरी है, बस इतनी सी बात मैं अर्ज करना चाहता हूं। मैंने तीन चीजों के बारे में अर्ज किया, नफ्स के बारे में, दिल के बारे में, अकल के बारे में। नफ्स का जो इलाज है वो क्या है? नफ्स का इलाज नफ्स की मुखालिफत है। यानी अगर आप नफ्स की मुखालिफत करते हैं तो इसकी इस्लाह होती जाएगी, खुद ब खुद इस्लाह होती जाएगी। क्यों? वजह क्या है कि इसके अंदर अल्लाह पाक ने यह लचक रखा हुआ है कि अगर इसको दबाओगे तो यह दबता जाएगा, और अगर इसकी मानोगे तो मजीद मनवाता जाएगा। मसलन आप इसके शौक पूरे करते हैं तो इसके शौक बढ़ते जाएंगे। हाँ जी, मसलन जाए रास्ते में जा रहे हैं, सिनेमा का पोस्टर लगा हुआ है, अगर आपने इसको बिल्कुल नहीं देखा, चेहरा दूसरी तरफ मोड़ ले चले गए तो आप बच गए, और अगर पोस्टर को देखा तो फिर क्या होगा? फिर ख्वाहिश होगी देखूं कि किस चीज के बारे में है, अच्छा चलो जी देख लेते, फिर सिनेमा की तरफ जाएंगे, फिर इसके बाद आहिस्ता आहिस्ता टिकट खरीदेंगे, आहिस्ता आहिस्ता अंदर अगर अब तदाई से आप वापस हो गए तो कुछ भी नहीं, बस आप बच गए। इसी तरीके से बहुत सारी बातें हैं जो इंसान अगर नफ्स की मुखालिफत कर ले तो बच जाता है, और अगर मुखालिफत नहीं करे तो आहिस्ता आहिस्ता नफ्स के मुतालिबे बढ़ते जाते हैं, बढ़ते जाते हैं, हत्ता कि गुनाह की तरफ इंसान को ले जाते हैं, ये तरीका होता है। तो अब ये है कि मिसाल के तौर पर मैं अक्सर मैं एक मिसाल दिया करता हूं, और आपको भी दिया होगा, लेकिन ये लोग भी होंगे, वैसे एक शख्स नमाज बिल्कुल नहीं पढ़ता, बिल्कुल ही नहीं पढ़ता, वो कहते हैं जी मुझसे नमाज नहीं पढ़ी जाती, और एक शख्स उसका जिगरी दोस्त है और उसको एक नमाज पढ़ा ही देता है, भाई नमाज हमारे साथ पढ़ो चलो, उसको एक नमाज पढ़ा ही देता है, तो आप अपने दिल से पूछे कि उसको दूसरी नमाज अगर पढ़नी पड़ेगी तो उतनी मुश्किल होगी जितनी पहले थी, या कुछ फर्क आ चुका होगा? कुछ फर्क आ चुका हो। अच्छा, दो नमाज पढ़ेगा तो तीसरी नमाज क्या उतनी मुश्किल होगी जितनी दूसरी थी, या कुछ फर्क आ चुका होगा? कुछ फर्क आ चुका होगा। तीन के बाद चौथा और आसान, पांचवा और आसान, छठा और आसान, हत्ता कि 40 नमाज अगर ये बाकायदगी के साथ कोई नमाज कजा किए बगैर पढ़ लें तो ये पक्का नमाज हो जाएगा, फिर इसके लिए नमाज छोड़ना मुश्किल हो जाएगा। अब पहले नमाज पढ़ नहीं सकता था, अब नमाज छोड़ नहीं सकता, फर्क क्या हुआ? क्या बात फर्क है? फर्क यह है अब नफ्स ने मान लिया, हम नफ्स ने मान लिया, तो इसका मतलब यह कि نفس کو منوانے کا طریقہ یہی ہے کس کی نہ مانو اور اپنا کام کیے جاؤ, تو خود بخود اس کی جو شدت ہے وہ کم ہوتی جائے, کم ہوتی جائے, کم ہوتی جائے گی, اور یہ اس پہ آتا جائے گا. اس چیز کو کہتے ہیں مجاہدہ. اس کو کیا کہتے ہیں؟ مجاہدہ کہتے ہیں. والذین جاہدوا فینا لنہدینہم سبلنا, اللہ پاک فرماتے ہیں جو لوگ میرے مجھ تک پہنچنے کے لیے کوشش کرتے ہیں, مثلا مجاہدہ کرتے ہیں, کوشش کرتے ہیں, ان کو ضرور بے ضرور ہم ہدایت کے رستے سجائیں گے. اللہ پاک کا وعدہ ہے. اس کا مطلب ہے کہ مجاہدے کے ذریعے سے ہدایت کے رستے کھلتے ہیں, مجاہدے کے ذریعے سے ہدایت کے رستے کھلتے ہیں, اور یہ نفس کے ساتھ معاملہ ہے. دوسری بات, دل. دل جو ہے اگر گندا ہے تو اس کو پاک کرنے کا ایک ہی طریقہ آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے. فرمایا ہر چیز کے لیے ایک پاک کرنے کا آلہ ہوتا ہے. دل کو پاک کرنے کا آلہ ذکر اللہ ہے. اس کا مطلب ذکر سے دل پاک ہوتا ہے. ایک شخص سے بالکل ذکر نہیں کرتا, وہ ذکر کرنا چاہتا ہے مثلا, یعنی کس طریقے سے اس کی خواہش ہے ذکر, لیکن عادت نہیں ہے اس کو, تو کیا کرے؟ جب وہ اچھی طرح ذکر کر سکے گا پھر ذکر کرے, یا کیا کرے؟ جتنا کر سکتے وہی کرے نا, بے شک بے دھیانی کے ساتھ کرے لیکن شروع تو کرے نا. جب بے دھیانی کے ساتھ پہلے کرے گا تو تھوڑا دھیان نصیب ہو جائے گا, پھر کرے گا تو تھوڑا دھیان نصیب ہو جائے گا, پھر کرے گا پھر تھوڑا دھیان, یہ دھیان بڑھتا جائے گا, حتیٰ کہ ایک وقت آئے گا کہ اچھی طرح ذکر کر سکے گا. تو اس کا مطلب ہے کہ دل کی بات بھی یہ ہے کہ اس کو اگر ذکر کے ساتھ مانوس کیا جائے تو یہ بیدار ہو جاتا ہے, یہ صحیح اور غلط کو جاننے لگتا ہے, یہ درست اور غلط کو پہچاننے لگتا ہے. بس یہی دل کی بات ہے, عقل کی بات. عقل کا ساتھ یہ والی بات ہے کہ اگر آپ تین چیزوں کو جانتے ہیں تو اس کے ذریعے سے دو چیزیں اور جان سکتے ہیں. مثلا زبان, اگر زبان کے تین الفاظ جانتے ہیں, جان سکتے ہیں, تو اس کے ذریعے سے دو تین الفاظ اور بھی جان لیں گے. اگر پانچ چھ جانتے ہیں تو اس کے ذریعے سے سات آٹھ اور بھی جان لیں گے. اگر سات آٹھ جان سکتے ہیں تو اس کے ذریعے سے بارہ گیارہ بارہ اور بھی جان لیں گے, ہے نا یہ بات. تو اسی طریقے سے ہمارا جو عقل ہے اس, یہ جب فکر کرتا ہے, اس عقل کو جب استعمال ہم کرتے ہیں تو آہستہ آہستہ اس کی راہ کھلنے لگتی ہے, سوچنا جب ہم شروع کر لیتے ہیں. مثال کے طور پر میں سوچتا ہوں کہ سردی آ رہی ہے, اب سردی کے لیے میں کیا کروں, تو مجھے سوچ آ گئی کہ گرم کپڑے جب انسان پہنتے ہیں تو سردی کم ہو جاتی ہے. اب مجھے پتہ چل گیا گرم کپڑے, اچھا گرم کپڑے کون کون سے ہیں, اس میں فکر کروں گا, مجھے پتہ چل گیا فلاں گرم کپڑے, فلاں گرم کپڑے, ان کو میں لے لوں گا تو میں سردی سے بچ جاؤں گا. طریقہ کیا ہے اس طرح؟ تو اسی طریقے سے اگر میں سوچنا شروع کر لوں کہ جس طرح مجھے یہاں دنیا کی چیزوں کی ضرورت ہے تو وہاں آخرت میں بھی تو ضرورت ہوگی. مثلا میں قبر میں جاؤں گا مجھے روشنی کی ضرورت ہوگی, اب قبر میں روشنی کیسی ہوگی؟ پتہ چلے گا قبر میں تو روشنی تبارک اللہ کی تلاوت سے ہوگی. اچھا میں تبارک اللہ کی تلاوت شروع کر لوں گا, نماز کے ذریعے سے ہوگی, میں نماز شروع کر لوں گا. الغرض یہ کہ میں جتنا جتنا سوچتا جاؤں گا قرآن و حدیث کے اندر تو مجھ پر یہ باتیں کھلیں گی کہ میں یہ بھی کر سکتا ہوں, یہ بھی کر سکتا ہوں, یہ بھی کر سکتا ہوں. اس طریقے سے ہمیں عقل کی ترقی ہوگی. گویا کہ یوں سمجھ لیجئے کہ ہم ہر چیز کے اپنے اپنے طور پہ اصلاح کر سکتے ہیں, لیکن اصل وہی بات, یہ تو ہمیں صرف موٹی موٹی باتیں معلوم ہو گئی. کیا اتنی موٹی موٹی باتیں جو اپنی صحت کی ہمیں معلوم ہوتے تو ہم ڈاکٹر سے بے نیاز ہو جاتے ہیں؟ یا اصل میں پھر ڈاکٹری علاج ہم کرتے ہیں, ہمیں تو صرف اتنا پتہ ہے کہ ڈاکٹر اس طرح کرتے ہیں لیکن باقی باتیں ہم خود نہیں کرتے بلکہ ڈاکٹر سے کرواتے ہیں. بلکہ آپ حیران ہوں گے کہ ڈاکٹر بھی جب بیمار ہو جاتا ہے وہ بھی علاج دوسرے ڈاکٹر سے کرواتا ہے, خود نہیں کرتا اپنا علاج. خود اپنا علاج کرے گا تو خراب ہو جائے گا. یہ میرے ساتھ ہوا ہے. کوئٹہ ہم گئے, وہاں میرے جو میزبان تھے وہ ڈاکٹر تھے اور مجھے ملا رہے تھے لوگوں کے ساتھ. رش میں ہم پنس سے ہوئے ہیں لیکن جو گاڑی کا ڈرائیور ہے وہ ایک اور ڈاکٹر کا بیٹا تھا. وہ اس کا جو والد تھا بیمار تھے سخت, اور وہ بار بار ٹیلی فون کرے جلدی پہنچو جلدی پہنچو. ادھر ہمارے گاڑی پنسی ہوئی تھی. خیر جب وہ پہنچ گئے پتہ چلا کہ ڈاکٹر صاحب کو ملیریا ہے. جو دوسرے میزبان ڈاکٹر میرا تھا اس سے کہتے میں تمہارا علاج کرتا ہوں لیکن ایک شرط پر. اس نے کہا کیا؟ उन्होंने कहा मैं तुम्हें दवाई दूंगा और तूने देखना नहीं कि कौन सी दवाई है, अगर तू देखना चाहेगा फिर मैं तेरा इलाज नहीं करता। उसने कहा चलो इस तरह कर लो। तो उसने उसके बेटे को दवाई लिख दी, कहते जाओ बाजार से ले आओ। वो बाजार से दवाई लाया, उसने गोलियां इस तरह अपने तेली पे रखी, आंखें बंद करो। उसकी आंखें बंद कर उसके मुंह में दवाई डाली, फिर उस पर पानी पिलाया, कहते डॉक्टर का इलाज ऐसा होता है, डॉक्टर का इलाज ऐसा होता है। क्यों? डॉक्टर अगर उसको दवाई दिखा दी ना तो उसके जहन में बजारहा बातें आएंगी, होती होती इस तरह करते तो इस तरह करते तो इस तरह करता है, वो दवाई नहीं खा सकेगा। तो उसका इलाज फिर इस तरह होता है। तो डॉक्टर का इलाज भी दूसरा डॉक्टर करता है। खुद यहां मेरे माशाल्लाह साथ ये डॉक्टर है, वो कहता है मैं बीमार हो गया, मैंने अपना इलाज किया लेकिन कहा ठीक नहीं हुआ। तो कहते मैंने अपने क्लास फेलो डॉक्टर को टेलीफोन किया कि भाई मैं तो अपने इलाज से ठीक नहीं हुआ, अब तुम मेरा इलाज करो, अगर तुम मुझ पर पानी भी बंद करोगे तो मैं पानी भी नहीं पीऊंगा, इन्हें आपकी पूरी बात मानूंगा। और जब उसने उसका इलाज किया तो ठीक हो गया। बस यही तो बात होती है। हाँ जी, क्या ख्याल है आपका बेटा अगर गिर रहा हो तो दूसरे उसको सही तौर पर बचा सकते हैं? आप बचा सकेंगे? कौन बचा सकेगा? हाँ जी, खुद तो आपके हाथ कांप रहे होंगे क्योंकि जाहिर मतलब बेटा है ना, तो आप तो बचे हैं पकड़ने के, छूट जाएगा आपसे, दूसरे आदमी के हवास कायम होंगे वो उसको पकड़ लेगा। बस यही बात है। तो इसका मतलब ये हुआ कि दूसरे के पास जाना जरूरी होता है, दूसरे के पास जाना जरूरी होता है। अलबत्ता एक बात जरूर है, वही पहचान वाली बात कि सही डॉक्टर कौन सा है, गलत डॉक्टर कौन सा है, ये वाली बात। इस वक्त ऐसे डॉक्टर भी है जो गुर्दे बेचते हैं, बेचते नहीं बेचते, ऐसे डॉक्टर है जो गलत एक्सरे करते हैं, जरूरत नहीं होती, ऐसे डॉक्टर के गलत ऑपरेशन करते हैं, ऑपरेशन की जरूरत नहीं होती, सिर्फ अपने पैसों के लिए है, मुआशरे में ये चीजें हैं। तो आपने अपने आप को ऐसे डॉक्टर से बचाना होता है ना। तो ऐसे ईमान के डाकू पीर भी होते हैं जो आपके जेब पर नजर रखते हैं और आपके ईमान को खराब करते हैं। तो ऐसी सूरत में हम अपने आप को इससे बचा, जाना तो जरूर है। क्यों? वजह है कि सेहत तो जरूर है, जैसे डॉक्टर के पास आपको जाना होता है, जाना तो जरूर है, लेकिन सही आदमी के पास जाना है। ये नहीं कि शैतान आपको कह दे कि सारे पीर गलत है, जैसे कि ये गलत है कि सारे डॉक्टर गलत है, ये बात गलत है या नहीं? सारे डॉक्टर तो गलत नहीं है, कुछ जरूर गलत है। तो जो गलत है गलत से बचना चाहिए और जो ठीक है उनके पास जाना चाहिए। इसी तरीके से सारे पीर गलत भी नहीं, सारे पीर ठीक भी नहीं है। तो जो ठीक है कम से कम उसके पास जाना चाहिए ना। तो कौन से ठीक है अब बताता हूं, इंशाल्लाह आपका दिल गवाही देगा कि मैं सही बात कर रहा हूं, या आपकी अपने ऊपर बात होगी, मैं नहीं कहूंगा आपसे। पहली बात, उसका अकीदा सही हो। क्यों मैंने गलत कहा? सही कहा। क्यों? अगर अकीदा गलत है तो आपको भी गलत अकीदे पर डाल देगा। ऐसा होता है, ये अमलियात वाली जो लाइन है ना, ये आजकल बहुत फैला हुआ है। कोई मसला हो जाए और अगर किसी बदअकीदा अमल के पास चला जाए तो उसके साथ ताल्लुक होने की वजह से अकीदा खराब हो जाता है। अल्लाह ताला हमें इनके शर से बचाए। ऐसा हो रहा है। तो ये बात मैं अर्ज करता हूं कि पहली बात अकीदा सही है। अब अकीदा किसका सही है? मेरी बात नहीं, आपकी बात नहीं, किसी और की बात नहीं, आप ससुर की बात। कौन सी बात? मा अना अलैहि वसहाबी, जिस पर मैं चला हूं, जिस पर मेरे साहबा चले, वही बात है। आप सब ने खुद फरमाया है, साफ कुल के फरमाया, गुज़िश्ता उम्मतों में यहूद में 71 फिरके थे, नसारा में 72 हो गए, मेरी उम्मत में करीब 73 हो जाएंगे, सिर्फ एक बचेगा, बाकी सब जानी में होंगे। कौन सा बचेगा? मा अना अलैहि वसहाबी, जिस पर मैं हूं और जिस पर मेरे साहबा चले। इसी को कहते आलो सुन्नत वल जमात। इसलिए अकीदा किसका सही है? आले सुन्नत वल जमात का। इसके अलावा आगे पीछे कोई बात नहीं है, पहली बात। दूसरी बात, फर्जैन दर्जे का इल्म उसके पास हो। जिसके पास फर्जैन दर्जे का इल्म नहीं है तो अपने फराज जाया करेगा और जाहिर आपको भी जाया करेगा। तो फर्जैन दर्जे का इल्म उसके पास हो। तीसरी बात, उस फर्जैन दर्जे के इल्म पर अमल हो। एक शख्स नमाज नहीं पढ़ रहा, क्या आप उससे बेहतर हो सकते? लेकिन आजकल हो रहे हैं। कैसे हो रहे हैं? मुझसे खुद अब मेरा डॉक्टर ड्राइवर ने कहा, मेरे ड्राइवर था, मुझे कहते शाह साहब मेरा जो पीर है ना वो नमाज नहीं पढ़ रहा था। तो एक आदमी ने उस पर एतराज किया कि आप नमाज क्यों नहीं पढ़ते। उसने कहा जाओ कमरे में देखो। तो कहते कमरे में गया तो दरवाजे में खड़ा होकर अंदर भी देख रहे बाहर भी देख रहे अंदर भी देख रहे बाहर भी देख रहे। उन्हें कहा भाई क्या बात है कभी अंदर देखो तो कभी बाहर देखो। कहते अंदर तो आप मुसल्ले पे खड़े नमाज पढ़ रहे हैं बाहर आप चिलम पी रहे हैं। मैं हैरान हूं अब ऐसे लोगों ने बातें बनाई होती बस मैं ऐसे लोगों ने बातें बनाई होती प्रोपेगंडा। तो ये सारा बकवास है। क्यों दीन जाहिर पर है दीन शरीयत जाहिर को देखते हुए है बात या नहीं है साफ कानून है शरीयत जाहिर को देखती है शरीयत आपके दिल को नहीं देखती वो अल्लाह के साथ आपका हमें मिला है। जाहिर आपका ठीक है गलत है उसको देखेंगे। जाहिर में अगर आप नमाज नहीं पढ़ रहे आप जिंदगी के बेशक आप बुजुर्ग हो वो तो अल्लाह ताला को पता होगा लेकिन हमारे नजदीक तुम जिंदगी हो अगर तुम नमाज नहीं पढ़ते बस मैं आ रही ना और नमाज पढ़ने को जरूरी नहीं समझते हो तुम्हारे नजदीक तुम जिंदगी हो। तो ये वाली बात ये दो बातें हो गई मतलब कि 24 घंटे शरीयत पर अमल भी करता हो दो बातें हो गई तीन बात। चौथी बात उनके सोबत का सिलसिला आप सबके सोबत तक पहुंचता हो ये बहुत अहम बात है। कैसे मसलन हदीस शरीफ को ले लो हदीस शरीफ उस वक्त तक हदीस शरीफ नहीं बनता जब तक के सारे रावी मुसलसल सिका मौजूद ना हो दरमियान में एक भी निकाल लो तो वो हदीस नहीं रहेगी है ना ये बात। तो अब हदीस तो किताब में मौजूद है कम से कम लेकिन उसके लिए भी तसलसल जरूरी है। तो जो चीज किताब में आ नहीं सकती मसलन सोहबत की सोहबत का जो असर है वो तो किताब में नहीं आ सकती। क्या बकर सिद्दीक रहा तला की सोहबत का असर में किताब से मालूम कर सकता हूं नहीं कर सकता। वो मुझे किसी जरिए से आएगी दिल से दिल दिल को मतलब वो जो है ना वो असर मुसलसल मुझ तक पहुंचेगा तो फिर मैं हासिल कर सकूंगा। तो ये बात है कि आप सब के सोहबत और सोहबत ऐसी चीज है जिसके सामने इलम भी कुछ नहीं जिसके सामने अमल भी मतलब यानी वो यूं समझ उनका नजर दर्जा बाद में आता है। कैसे बस इमाम हनीफा रहमतुल्लाह अलैह ज्यादा आलिम थे या वाशी रज़ियल्लाहु तआला इमाम हनीफा तो इलम के पहाड़ थे लेकिन वाशी रज़ियल्लाहु तआला साबित थे। ये वो साबित है जिनको आप सबने फरमाया मेरे सामने ना बैठो मुझे अपने चाचा याद आते हैं उसके बावजूद भी इमाम हनीफा रहमतुल्लाह सबसे अफजल है शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह सबसे अफजल है। क्यों साबी साबी तो सोहबत की वजह से इतना मुकाम ऊंचा होता है। तो ये सोहबत का सिलसिला मुसलसल लम्मत तक आया होगा उस वक्त मुझे वो सोहबत का फायदा मिलेगा। ठीक है जी चार बात हो पांचवी बात किसी शेख कामिल से इजाजत हो किसी शेख कामिल से इजाजत हो। और छठी बात उनका फेज जारी हो फेज जारी से मुराद है कि जो भी इस मकसद के लिए उनके पास आए तो सबको महसूस होता हो कि कुछ फर्क पड़ रहा है कुछ तब्दीली आ रही है कुछ काम हो रहा है ये चीज मालूम होना चाहिए। जैसे इंसान अच्छे डॉक्टर के पास जाता है जिसकी रिपोर्टेशन अच्छी हो तो पता चलता है कि मुझे फायदा हो रहा है चीज बातें हो गई। सातवीं बात मुरव्वत न करता हो इसलाह करता हो। आजकल हम लोग मुरव्वत के पीछे जाते हैं हालांकि किसी डॉक्टर के पास मुरव्वत के लिए नहीं जाते। एक डॉक्टर आपके साथ मीठी मीठी बातें करता है लेकिन इलाज आपका सही नहीं कर रहा। दूसरा आदमी आपका इलाज सही कर रहा है लेकिन बहुत सख्त है बात बात पर डांटता है किसके पास जाओगे सबके पास जाओगे। हमारे रैली के में एक रेलवे डॉक्टर था रेलवे में वो जितना गुस्सा था सब कुछ बहुत सख्त मतलब डांटता था लेकिन उस पर इतना रश होता था क्योंकि इलाज उसका ठीक था इलाज से उनका फायदा होता था वो लोग आते थे उनके पास। तो इसका मतलब यह है कि लोग इलाज चाहते हैं लोग डॉक्टर से मीठी बातें नहीं चाहते लेकिन पीर से मीठी बातें चाहते हैं। उलट बात भाई वो फलां बड़े अच्छे पीर है जी वो मेरे लिए उठे हो रही है फलां भाई खुदा के बंदे तुम अपना इलाज कराओ उससे इलाज कराना पड़ता है। सातवीं बात हो गई। आठवीं बात उनकी मजलिस में अल्लाह याद आता हो दुनिया की मोहब्बत कम होती हो यह हदीस शरीफ के मुताबिक टेस्ट है। जो अल्लाह वाले होते हैं उनकी मजलिस में अल्लाह याद आता है जो दुनिया वाले होते हैं उनकी मजलिस में दुनिया की मोहब्बत बढ़ती है। हाँ जी तो बस ये आठ टेस्ट हैं उसके ये आठ टेस्ट हो गए तो फिर उनकी करामत को टेस्ट ना करें क्योंकि बहुत सारे सहाबा की करामत नहीं थे और बहुत सारे हो गए थे لیکن جن کے نہیں تھے وہ صحابیت سے ختم نہیں ہوئے، وہ جن کہتے ہیں صحابیت اس وجہ سے نہیں ملی تھی. تو اس کا مطلب ایک کرامت مقصود نہیں ہے، اور جو ہے نا مطلب کشف مقصود نہیں ہے. یہ تمام چیزیں بعد کی باتیں، اصل چیز کیا ہے؟ ان آٹھ نشانیوں کو دیکھو، ان آٹھ نشانیوں کو دیکھو. ان آٹھ نشانیوں پہ آپ کو قیامت تک لوگ ملتے رہیں گے. کیوں؟ ایک عالم نے بہت اچھی بات فرمائی، فرمایا اللہ پاک نے قرآن پاک میں فرمایا کونوا مع الصادقین، سچوں کے ساتھ ہو جاؤ. فرمایا اگر سچے نہیں ہوں گے تو کس کے ساتھ ہوں گے پھر؟ تو سچے اللہ پاک پیدا کرے گا تو پھر ہم سچوں کے ساتھ ہوں گے نا، کیونکہ قرآن پر عمل تو قیامت تک ہے. تو قیامت تک سچے پیدا ہوں گے تو ہم ان کے ساتھ ہوں گے نا. تو سچوں کو اللہ پیدا کرے گا اور ہمیں سچوں کے ساتھ ہونا ہے. اگر یہ والی بات ہمیں سمجھ میں آ گئی تو بس پھر ڈھونڈو ڈھونڈو، جب مل جائے ان کے ساتھ ہو جاؤ، ان کے ساتھ معاہدہ کر لو، جس کو بیعت کہتے ہیں، ان کے ساتھ معاہدہ کر لو. جب تک نہ ملے تو ایک مختصر سا ذکر میں دیا کرتا ہوں، 300 دفعہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، اور 200 دفعہ لا حول ولا قوۃ الا باللہ العلی العظیم. اس کو 40 دن تک اگر کوئی باقاعدگی کے ساتھ کرے گا انشاءاللہ تو ان کے دل میں کچھ تبدیلی آئے گی. وہ تبدیلی کیا ہوگی؟ آئندہ اصلاح کے لیے رستہ بنے گا، بنیاد بنے گی انشاءاللہ اس کے لیے. اگر کوئی اس کو پورا کرتا ہے اور پھر مزید چاہتا ہے ٹیلی فون کر سکتے ہیں، 12 بجے سے لے کے 1 بجے تک ہمارا ٹائم ہے، البتہ جمعے کے دن چھٹی ہوتی ہے. تو یہ ماشاءاللہ ہمارے ساتھ ہی ادھر بھی ہیں، تو مطلب یہ ہے کہ اگر کسی کو ٹیلی فون نمبر نہیں معلوم تو کارڈ ہیں ہمارے پاس، تو کارڈ لے سکتے، کارڈ پر ہمارا ٹیلی فون نمبر بھی ہے، یہ وظیفہ بھی ہے. اگر کوئی کرنا چاہے تو 300 دفعہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، اور 200 دفعہ لا حول ولا قوۃ الا باللہ العلی العظیم، 40 دن تک اس کو باقاعدگی کے ساتھ کریں، انشاءاللہ العزیز رستہ کھل جائے گا. اللہ تعالیٰ ہم سب کو اپنا تعلق نصیب فرما دے. وما علینا الا البلاغ. اب ہم ذکر کرتے ہیں، یہ ذکر جو ہے یہ اصلاحی ذکر ہے اور صرف تعلیم کے لیے ہم کرتے ہیں. اصل ذکر وہ ہوتا ہے جو کسی کو شیخ دیتا ہے اور اس کو تنہائی میں کرتا ہے، علاجگی میں کرتا ہے، اس سے ماشاءاللہ علاج ہوتا ہے. لیکن یہ تو صرف سکھانے کے لیے تاکہ معلوم ہو جائے. تو ایک دفعہ سورہ فاتحہ پڑھ لیتے ہیں، دفعہ لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 لا इलाहा इल्लाहू, ला 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 इल्लाहू, ला इलाहा 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 इल्लाहू, अल्लाहुम्म सल्ली अला सय्यिदिना मौलाना मुहम्मद बारक हक 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 Allah, 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 अल्लाह अल्लाह मुसल्ली अला सय्यिदिना मौलाना मुहम्मद बारक वसल्लम। दुआ से पहले गुजारिश करनी है, पहले भी मैंने अर्ज़ किया था हज़रत से कि यहाँ पर जिक्र की जो मजलिस है वो बाकायदगी के साथ होनी चाहिए। हफ्ते में कोई दिन आप हज़रत ख़ुद मुकर्रर कर ले हज़रत के साथ, हज़रत आपको ये जिक्र कराते रहें। इसको अगर बार बार आप करेंगे तो उसका आपके दिल के ऊपर ख़ुद ब खुद जो है ना असर है वो आप महसूस करेंगे। ये जो रोज़ाना कोई जिक्र करता है माशाल्लाह उसके दिल के ऊपर उसका जो असर है वो होता रहता है, जैसे पानी है कि कतरा पत्थर पे भी गिरता है तो उसमें भी उसरा कर लेता है, तो जिक्र भी इसी तरीके से असर करता है। तो हज़रत से मेरी फिर दरख्वास्त है कि यहाँ पर जो जिक्र का जो महफल है वो जारी फरमा दें, और ताकि जो है ना मस्जिद के जो ज़ाकिरीन हज़रात हैं उनको फ़ायदा हो। अल्लाह जल्ला शानु हम सबको अपना ताल्लुक़ अता फ़रमाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अस्सलातु वस्सलामु अला खातमिन नबिय्यीन। اللهم اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. يا مقلب القلوب ثبت قلوبنا على دينك، يا مصرف القلوب صرف قلوبنا على طاعتك. يا الله اپنے فضل و کرم سے ہمیں ذاکرین میں شامل فرما دے، یا اللہ ان لوگوں میں شامل فرما جن کو تو ہر وقت یاد رہتا ہے، اور یا اللہ جو तेरे याद में होते हैं या अल्लाह आलमीन, हर काम तेरी दम या अल्लाह तेरी मदद से हो सकता है। या अल्लाह अपने फ़ज़्लोकरम से अपनी मदद हमारे साथ शामिल हाल फरमा दीजिए। या अल्लाह हमारी सुस्ती को या गफलत को या अल्लाह आलमीन या अल्लाह अपनी याद से और या अल्लाह चुस्ती से मुबद्दल फरमा दे। हमारे सियात को हसनात से मुबद्दल फरमा दे। हमारे मुश्किलात को आसानियों से मुबद्दल फरमा दे। अपनी ज़ात पर कामिल यकीन अता फरमा दे। अपने हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम की मैयत पाक में अपना दीदार पाक अता फरमा। और या अल्लाह जब तू फरमाया कि मैं तुमसे राज़ी हुआ फिर कभी नाराज़ नहीं हुआ, अल्लाह खुश नसीब लोगों में हमें शामिल फरमा। या अल्लाह आलमीन हमारे दिलों के अंदर जो जायज़ हाजात है उनको पूरा फरमा। और या अल्लाह आलमीन जो या अल्लाह आलमीन हम जो नाजायज़ हाजात है उनसे हमारे दिलों को फारिग फरमा दे। हमें मुस्तजाब दावत बना। जिनने दुआओं की लिखा है सोचे तो वो करे, सबकी दुआओं कबूल फरमा दे। या अल्लाह हमारे दिलों के अंदर या अल्लाह अपनी मोहब्बत को पैदा फरमा दे। या अल्लाह अपनी रजा की दौलत हमें नसीब फरमा दे। अल्लाहुम्मा इन्ना नसअलुका मिन खैरि मा सअलका अब्दुका व नबीयुका हबीबुका मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, व नऊज़ु बिका मिन शर्रि मा इस्तअज़ मिन अब्दुका व नबीयुका हबीबुका मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। अंतल मुस्तान व ला हौला व ला कुव्वता इल्ला बिक। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अल मुरसलीन।